أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد وعلى آل بيته الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من يومنا هذا إلى قيام يوم الدين أما بعد فقد قال الحكيم في قرآنه الكريم أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم يا أيها الذين آمنوا اصبروا وصابروا ورابطوا واتقوا الله لعلكم تفلحون درود بھیجے محمد وآل محمد کل سے متعلق ایک دوست نے کہا ہے کہ سوالوں کے جوابات آپ سے کہے تھے تو ایک سوال ہے کہ آغا صاحب کچھ لوگ کہتے ہیں کہ نماز کی قضا بعد میں ادا کی جاتی ہے لیکن مجلس امام حسین کی قضا نہیں ہو سکتی یعنی وہ کہتے ہیں کہ پہلے مجلس امام حسین ضروری ہے بعد میں نماز وضاحت فرمائیں لیکن یہ ایسا سوال ہے کہ جس کا جواب آپ کے پاس خود موجود ہے پہلی بات یہ ہے کہ نماز واجب ہے یا مجلس واجب ہے بات ہی ختم ہو گئی ٹھیک ہے مجلس ہم دوسرے لحاظ سے واجب کہتے ہیں واللہ اصل چیز نماز ہے اور مجلس کی اہمیت سے کوئی انکار نہیں جب ہم کہتے ہیں کہ نماز واجب ہے اس کا مطلب یہ نہیں کہ مجلس نہیں کرنی چاہیے مجلس اپنی جگہ پہ کرنی چاہیے مجلس ہماری زندگی ہے ماتم ہماری زندگی ہے ٹھیک ہے تشیع کا امتیاز طرہ امتیاز تشیع کی اساس یہی مجلس اعضاء ہے حسین ابن علی سے محبت ہے ٹھیک ہے اس سے کوئی انکار نہیں نماز اپنی جگہ پہ پڑھنی ہے مجلس اپنی جگہ پہ کرنی ہے لیکن نماز کا اول وقت ہے اسی اول وقت میں نماز ہونی چاہیے مجلس ایسے رکھی جائے کہ نماز سے نہ ٹکرائے اور اگر نماز سے ٹکرائے تو اول وقت پہ نماز ہو باجماعت نماز پڑھیں اگر وہ جیسے پنجاب میں ہمارے ایک ایک دن کی مجالس ہوتی ہیں دس دس گھنٹے کی مجالس ہوتی ہیں بیچ میں ظاہر ہے نماز کا وقفہ ہونا چاہیے اگر آزان ہو جائے تو وہاں پہ سب ذاکر اور سامعین سب کو مل کے باجماعت نماز پڑھنی چاہیے اس کے بعد اپنی مجلس کو کنٹینیو کریں کوئی حرج ہے امام حسین آپ تو مجلس کس وجہ سے کرتے ہیں امام حسین علیہ السلام کی وجہ سے کرتے ہیں کس کی وجہ سے کرتے ہیں امام کی وجہ سے کرتے ہیں نا ان کی کربلا کی وجہ سے کرتے ہیں ان کے مصائب کی وجہ سے کرتے ہیں وہ خود امام حسین اپنے تمام کاموں کو چھوڑ کر نماز جماعت کو قائم کرتے ہیں یا نہیں کرتے کسی نے انکار کیا آج تک اس بات کا پھر جب امام حسین خود اپنے تمام کام چھوڑ کر باجماعت نماز کا اہتمام کرتے ہیں کب تیر و تلوار کی بارش میں جس میں ان کے سامنے کھڑے ہونے والے مجاہدین شہید ہو رہے ہیں کس وجہ سے تاکہ اپنے شیعوں کو اہمیت بتائیں کہ دیکھو نماز کی اتنی زیادہ اہمیت ہے کہ تمام کام چھوڑ دو تمام کام چھوڑ کر اول وقت نماز پڑھو ٹھیک ہے ادھر سے امام حسین علیہ السلام آپ ذاکر ہوں یا سامعین ہوں پورے پورے دن کی مجلس کریں اور نماز باجماعت نہ کریں تو یہ امام حسین کی مخالفت نہیں ہے کیا پھر آپ کہیں جناب یہ نماز تو فروع دین میں سے ہے مجلس اصول دین میں سے اپنی طرف سے اجتہاد کرنا اپنی طرف سے فلسفے بگاڑنا اپنی منطق جھاڑنا امام حسین کے مقابلے میں آئمہ اطہار علیہ السلام کے مقابلے میں لہٰذا یہ کوئی ایسی بات نہیں ہے کہ جس کو قبول کیا جائے باقی رہا سوال موجودہ دور میں ولی فقیہ امام زمانہ کی طرف سے منتخب ہونے کے بجائے کمیٹی کیوں منتخب کرتی ہے یہ حق تو صرف امام کو ہونا چاہیے حالانکہ امام غائب ہے دیکھیں سوال یہ کہ ہم نے کہا کہ نائب جو ہے وہ امام زمانہ کی طرف سے منتخب ہوتا ہے منتخب ہونے سے مراد کیا ہے میں نے عرض کیا تھا کہ غیبت صغرا کے اندر چار نائبین نومینیٹڈ تھے صحیح ہے نام لے کے کہا کہ سمری صاحب ہوں گے تو پھر اس کے بعد ان کا بیٹا ہوگا تو فلانا ہوگا چار لوگوں کے نام لیے لیکن چار نائبین کے بعد حکم یہ آیا کہ اب عمومی نائبین ہوں گے جن کے اندر بھی یہ 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 خصوصیات پائی جائیں گی, وہ میرا نائب ہوگا, میرا جانشین ہوگا, اور تمہارے اوپر حجت ہوگا, تمام تم پر ضروری ہے کہ اس کی اطاعت کرو. تو اب ولی فقیہ کا جو انتخاب ہوتا ہے وہ کیسے ہوتا ہے, انہی شرائط کو درک کیا جاتا ہے کہ اتنے سارے مجتہدین میں سے, یعنی 20 مجتہدین ہیں یا 100 مجتہدین ہیں, ان 100 مجتہدین میں سب سے زیادہ ان شرائط کے اوپر کون پورا اترتا ہے. ٹھیک ہے, سارے مجتہدین جب ایک بندے کی تشخیص دے رہے ہیں تو اس کا مطلب ہے کہ وہی شخص اہلیت رکھتا ہے اور وہی نیابت امام زمانہ کے اہل ہے. لہذا کمیٹی کیوں بیٹھتی ہے؟ کمیٹی اس وجہ سے بیٹھتی تاکہ ان شرائط کو جو امام زمانہ نے بیان فرمائی ہیں, امام حسن عسکری نے بیان فرمائی ہیں, امام صادق علیہ السلام نے بیان فرمائی ہیں, ان شرائط کو مد نظر رکھتے ہوئے صرف جانچا جائے, دیکھا جائے کہ ان میں سے کون ان شرائط کا اہل ہے. ٹھیک ہے, لہذا اہلیت کو جاننے کے لیے کمیٹی بٹھائی جاتی ہے. لہذا جب وہ بندہ سامنے آ جاتا ہے اس کا مطلب ہے کہ اس کے اندر اہلیت تھی نیابت امام زمانہ کی, اور وہی شخص معین ہے امام زمانہ علیہ السلام کی طرف سے نیابت کا. صرف یہ لوگ کیا کرتے ہیں, یہ لوگ کشف کرتے ہیں. ٹھیک ہے, یہ لوگ صرف جانتے ہیں کہ کون شخص جو ہے وہ نائب امام ہے. درود بھیجے محمد والے امام. آپ کے سامنے میں نے آیت پڑھی, کون لوگ سو رہے ہیں, کون لوگ جا رہے ہیں, جاگ رہے ہیں, بتائیے. سارے سو رہے ہیں, ایک دفعہ کھڑے ہو جائیں سب کے ساتھ. کھڑے ہو کر ایک دفعہ بلند آواز سے, ایسی آواز کہ جو انشاءاللہ امام حسین علیہ السلام کے حرم میں جائے, بلند تر صلوات. تشریف سوال, ابھی تو درس شروع بھی نہیں کیا. کیا کیا سوالات ہیں, ذاکرین آ کے شوشے چھوڑتے ہیں, آپ لوگوں کے ذہنوں میں بھی سوالات جو ہیں وہ پیدا ہو جاتے. اچھا جی, چلیں سوال کا جواب دے دیتا ہوں میں. سوال ہے بھائی, سن لیں, تقلید اصول دین میں ہے یا فروع دین میں ہے؟ ٹھیک ہے, کس میں ہے, اصول دین میں تقلید یا فروع دین میں؟ اگر اصول دین میں تقلید نہیں ہے تو اصول دین کے مطابق ولی صرف آئمہ اطہار ہیں. ٹھیک ہے, اس کا کون جواب دے گا؟ صاحب, تقلید اصول دین میں ہے یا فروع دین میں؟ اگر اصول دین میں تقلید نہیں تو اصول دین کے مطابق ولی صرف آئمہ اطہار ہیں. جی, کون جواب دے گا اس کا؟
زمانہ حضر اللہ تعالی نے فرمایا کہ جو ہمارے راویان حدیث ہیں وہ ہماری طرف سے آپ پر حجت ہیں, तो हम उन पर अल्लाह की करते हैं, तो यही इसका जवाब।
माशाल्लाह, इसी पे क्या जनाब जी?
अगर एक इससे मिसाल मैं ये देना चाहूंगा, टूर पे गए थे 40 दिन के लिए
जी जी,
तो तब उन्होंने अपने पीछे एक जन्नत छोड़ के गए थे हजरत हारून अलैहिस्सलाम। अब आप उससे खुद अंदाजा लगा लेंगे, जब इतनी बड़ी कायनात और इतना बड़ा आलम इस्लाम और इतने बड़े निजाम को चलाने के लिए अब इमाम गैबत में है, तो कोई तो हो के उस निजाम, बेशक इमाम मौजूद है मगर गैबत में है, इमाम को तो संभालना है किसी ने। तो
माशाल्लाह, सुभान अल्लाह, हमारे इन दोनों भाइयों की सलामती के लिए सलावात। मोहम्मद आले मोहम्मद। देखें भाई, वली आइमे अथार कल हमने बयान किया आपको या नहीं किया? ये जो आयत है इन्नमा वलियुकुमुल्लाहु व रसूलुहु वल्लज़ीना आमनू, या फिर मन कुंतु मौलाहु फहाज़ा अलीउन मौला, असल में तो आइमे अथार वली है, इसमें तो किसी की कोई दो राय नहीं है। जो भी मुनकर होगा इस बात का, वो दायरे तशय्यो से खारिज है। ठीक है, ये हम बात कर चुके हैं। बात है भाई, फोकस करो, तवज्जो करो, सवाल करने वाले जो हमारे बरादर हैं, कि देखो शुबहा क्या ईजाद किया जा रहा है, गैबत जमाना इमाम जमाना में क्या करें हम। सवाल ये है, हम जब कहते हैं वली अमर मुस्लिमीन या वली फकी, तो उससे मुराद ये नहीं होती कि वो इमाम मासूम हो गए, बल्कि वो इमाम मासूम की नियाबत में निजाम विलायत को आगे बढ़ा रहे हैं। आया निजाम विलायत होना चाहिए या नहीं होना चाहिए? सिर्फ इमाम जमाना जब मौजूद हो तब होना चाहिए या गैबत में भी होना चाहिए? गैबत में भी होना चाहिए। जब गैबत में होना चाहिए तो कौन चलाएगा? इमाम तो गायब है, बुश चलाएगा, परवेज मुशर्रफ चलाएगा, बेनजीर चलाएगी, कौन चलाएगा? या जाकिरीन चलाएंगे?
नहीं,
कौन चलाएगा? फुकहा चलाएंगे, मुज्तहिदीन चलाएंगे, जो उनके नाइबीन है, जिनको इमाम ने मुअय्यन फरमाया है कि ये सिफात जो रखते होंगे मेरे नाइबीन होंगे और तुम पर उनकी इताअत वाजिब है। यानी बात बहुत ज्यादा वाजे है, आपको खामखाएं शुबहे का शिकार कर दिया जाता है, उलझा दिया जाता है। थोड़ी सी आप तवज्जो करेंगे, मसला आपके सामने वाजे है। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। अच्छा जनाब, हमारी जो बहस है वो है सूरह आले इमरान की आयत नंबर 200। कुरान फरमा रहा है कि या अय्युहल्लज़ीना आमनू इस्बिरु वसाबिरु वराबितु वत्तकुल्लाह लअल्लकुम तुफ्लहून, कि ऐ साहिबान ईमान इस्बिरु सब्र करो, वसाबिरु एक दूसरे को सब्र की तलकीन करो, वराबितु और एक दूसरे से राबिता करो या मुराबिता करो, वत्तकुल्लाह और अल्लाह का तकवा इख्तियार करो, लअल्लकुम तुफ्लहून कि शायद तुम कामयाब हो जाओ, फलाह पा जाओ। अब यहां पर आप देखिए कि कुरान मजीद मुसलमानों को इज्तिमाई उमूर की तरफ रागिब कर रहा है। ये जो हमें आज आप तंजीम में काम कर रहे हैं, इज्तिमाई कामों का बेड़ा आप लोगों ने उठाया है या करना चाहते हैं, वो किस दलील की बुनियाद पर? मैं नमाज पढ़ता हूं, मैं दाढ़ी रखता हूं, मेरी बहन पर्दा करती है, मैं खुम्स निकालता हूं, काफी है। क्यों मुजाहरे में शरीक हूं? क्यों फलस्तीन के लिए नारे लगाऊं? क्यों गिलगित बल्तिस्तान के लिए रोडों पर आऊं? क्यों क्वेटा के मोमिनीन के लिए मैं जुल्म के खिलाफ आवाज बुलंद करूं? क्यों उनकी हिमायत करूं? क्या वजह है? मेरी जॉब है, मेरे बच्चे हैं, मेरी घर बार है, मुझे किसने कहा है? आपको दीन ने कहा है, आपको मजहब ने कहा है, आपको कुरान ने कहा है कि ऐ साहिबान ईमान क्या करो? इस्बिरु, मुश्किलात के मुकाबले में सब्र करो, वसाबिरू और एक दूसरे को सब्र की तलकीन करो, एक दूसरे के सब्र को देखकर सब्र पकड़ो, हौसला पकड़ो, हिम्मत पकड़ो, वराबितु और आपस में राबिता रखो, और اللہ کا تقوی اختیار کرو. ٹھیک ہے, اگر تم نے صبر کیا اور صابرو کی منزل پر فائز ہوئے اور رابطو کی منزل پر فائز ہوئے اور تقوی اختیار کیا, تب کامیابی کی امید ہے. انقلاب اسلامی ایران اگر کامیاب ہوتا ہے تو اس آیت کے اوپر عمل کر کے, حزب اللہ لبنان اگر کامیاب ہوتی ہے تو اس آیت کی بنیاد پر. اب میں تھوڑی سی اس کی تشریح کرتا ہوں اور انشاءاللہ کچھ مطالب بیان کرنے کی کوشش کرتا ہوں. سب سے پہلا آپ دیکھ لیں کہ یہاں پر خطاب کیا ہے, صاحبان ایمان سے. اس کا مطلب ہے کہ یہ خصوصی, جب آتا ہے یا ایھا الذین آمنوا, اس کا مطلب ہے خصوصی خطاب ہے, یا ایھا الناس نہیں ہے, لوگوں سے خطاب نہیں ہے, مسلمانوں سے خطاب نہیں ہے, بلکہ خصوصی طور پر صاحبان ایمان سے, یعنی آپ لوگ مراد ہیں. ٹھیک ہے, خصوصی طور پر اہل بیت علیہ السلام کے ماننے والے مراد ہیں, شیعان حضر کرار خصوصی طور پر مراد ہیں کہ اے صاحبان ایمان اصبروا, صبر کرو. صبر کا معنی کیا ہے, کوئی بیان کرے گا؟ جی,
مسائل پر, مسائل آئے تو اس پہ صبر کرے, اور برائیوں کے مقابلے پر صبر کرے, انسان اس سے بچتا رہے. اور
صحیح, بہت اچھے. اور کوئی صبر کا معنی, پیچھے والے برادران, صبر کا معنی کیا ہے؟
مشکلات کو جھیلنا, برداشت کرنا, برداشت کرنے کا نام صبر ہے.
شاباش, اب میں ایک اور نام دیتا ہوں اس کو, صبر یعنی مقاومت. مقاومت کا معنی کیا ہے؟ ڈٹ جانا, یعنی ریزسٹنس کرنا. صبر کا معنی ریزسٹنس کرنا ہے, مقاومت کرنا ہے, مزاحمت کرنا ہے, جد و جہد کرنا ہے, استقامت دکھانا ہے. ٹھیک ہے, استقامت بھی آپ لے سکتے ہیں آپ اس کا معنی. اب ایک صبر کا معنی جو ہمارے معاشرے میں رائج ہے وہ کیا ہے؟ صبر کرنا یعنی اگر ایک کوئی تھپڑ مارے تم اپنا دوسرا گال آگے کر دو کہ ادھر بھی تھپڑ مار دو. ٹھیک ہے, تاکہ بیلنس ہو جائے. ٹھیک ہے, اور اس طرح سے صبر کا معنی یہ کہ کوئی تم پر ظلم کرے تم برداشت کرو, یزید تمہارے اوپر حکومت کرے صبر کرو بیٹا. ٹھیک ہے, صدام تمہارے اوپر ظلم کرے لوگ کہیں صبر کرو. صبر آئمہ کا شیوا تھا, انبیاء کا شیوا تھا. تو کیا صبر کا معنی یہ ہے؟ عیسائیت کے اندر معنی یہی ہے. عیسائی کیا کہتے ہیں؟ صبر کا معنی یہ ہے کہ جب کوئی تمہیں ادھر تھپڑ مارے تو یہ گال بھی آگے کر دو کہ بھائی ادھر بھی مار لو. لیکن اسلام کیا کہتا ہے کہ دیکھو اگر کسی نے تمہارے منہ پہ تھپڑ مارا تو اب اس کو موقع نہ دینا کہ وہ دوسرے گال کے اوپر بھی تھپڑ مارے. کیوں؟ اس لیے کہ وہ تم پر ظلم کر رہا ہے اور ظلم کے مقابلے میں تمہیں مقاومت کرنی ہے, مزاحمت کرنی ہے. ٹھیک ہے, یہ معنی ہے صبر کا, یہ معنی ہے مقاومت کا. اور ہمارے یہاں اسلام میں جب کہا جاتا ہے کہ صبر کرو, جب کہا جاتا ہے برداشت کرو, برداشت سے مراد کیا ہے؟ یعنی مشکلات کو برداشت کرو, مصائب کو برداشت کرو. اگر اپنے ہدف کی راہ میں تم پر مصائب کے پہاڑ توڑے جاتے ہیں تو تمہیں صبر کرنا ہے, یعنی کیا کرنا ہے؟ مقاومت کرنی ہے, جد و جہد کرنی ہے. ٹھیک ہے, بہت فرق ہے دونوں صبر کے معنوں میں. ایک وہ معنی جو میں نے عیسائیت کا بیان کیا اور دوسرا یہ معنی کہ جو میں آپ کے سامنے بیان کر رہا ہوں. اس کے اندر جد و جہد ہے, اس کے اندر حرکت ہے, اس کے اندر مقاومت ہے, اس کے اندر مزاحمت ہے, ریزسٹنس ہے. جبکہ اس کے اندر بیٹھ جانا ہے خاموشی کے ساتھ, ظلم کو برداشت کرنا ہے. یہاں ظلم کے خلاف آواز بلند کرنی ہے اس صبر کے معنی میں, جس میں استقامت ہے, جس میں مقاومت ہے. جبکہ وہ جو معنی ہے اس میں سست بن کے بیٹھ جانا ہے, اس میں مار کھانی ہے. اس میں مار نہیں کھانی بلکہ مارنا بھی ہے. ٹھیک ہے, جب کہا جاتا ہے کہ میدان جنگ میں صبر کرنا ہے تم نے, تو مراد کیا ہے؟ یعنی جنگ لڑنی ہے. جب میدان جنگ میں کہا جائے کہ صبر کرو, صبر سے کام لو, تو اس سے مراد کیا ہے؟ یعنی تمہیں مقاومت کرنی ہے, تمہیں جنگ کرنی ہے, دشمن کے خلاف ڈٹ جانا ہے, یہ مراد ہے. بات واضح ہے؟ کسی کو سمجھ میں نہ آئی ہو تو پیچھے والے دوست, ایک دفعہ جو لوگ جاگ رہے ہیں صلوات پڑھیں محمد والے محمد. یہ تو معنی ہو گیا صبر کا, ٹھیک ہے. اب یہاں پر جو صبر ہے جو ہمارے برادر نے بیان کیا وہ تین معنوں میں صبر ہے. پہلا معنی صبر کا جو معنی ہے, پہلا مشکلات کے مقابلے میں صبر کرنا, ٹھیک ہے. مشکلات کے معنی میں صبر کرنا پہلا یہ معنی ہو گیا. دوسرا معنی اطاعت خدا میں صبر کرنا, ٹھیک ہے. تیسرا معنی کیا ہو گیا؟ گناہوں سے بچنے میں صبر کرنا, ٹھیک ہے. خوب, مشکلات آئیں گی ان کو برداشت کرنا, تحمل کرنا, اپنے ہدف سے پیچھے نہ ہٹنا, اپنے مذہب سے پیچھے نہ ہٹنا, اپنے راستے سے پیچھے نہ ہٹنا, بلکہ آگے ہی بڑھتے چلے جانا, یہ کیا ہے؟ صبر کرنا ہے. یا ایھا الذین آمنوا اصبروا, صبر کرو, استقامت دکھاؤ. دوسرا معنی اطاعت کا ہے کہ اللہ کی راہ میں اطاعت کے معاملے میں آگے ہی بڑھتے چلے جاؤ, صبر کرو. اطاعت کرنا مشکل کام ہے, ہر وقت انسان کو وسوسہ شیطانی پیچھے ہٹانے کی کوشش کرتا ہے, لیکن تمہیں کیا کرنا ہے؟ صبر کرنا ہے, آگے بڑھنا ہے اطاعت کے معاملے میں, پیچھے نہیں ہٹنا. اسی طرح سے تیسرا معنی گناہوں سے بچنے میں صبر کرنا ہے, ٹھیک ہے. ہو آپ کے سامنے اگر کوئی نامحرم گزرے تو آپ نے اگر اپنی نظریں نیچے کر لیں تو یہ آپ نے کیا کیا؟ صبر کیا, ٹھیک ہے. آپ اپنی کلاس فیلوز کے درمیان بیٹھے ہوئے ہیں, وہاں پر آپ کوئی دیکھ نہیں رہا آپ کو, یا مشہور یہی ہے کہ بھئی ہر شخص مثلا لڑکیوں کو دیکھتا ہے, نامحرموں کو دیکھتا ہے, خب آپ وہاں پر نہیں دیکھتے, گناہ کا موقع موجود ہے, آپ گناہ نہیں کر رہے. یہ کیا کیا آپ نے؟ صبر کیا. اب آپ دیکھیں گے یہاں پہ کہا گیا کہ یا ایھا الذین آمنوا اصبروا, صبر کرو. یہاں پہ یہ نہیں کہا گیا کس معاملے میں صبر کرو, کہا گیا صبر کرو تمام جتنی جہاد سے, جس پہلو سے آپ کے سامنے مشکلات مسائل جو بھی آئیں اس کے مقابلے میں آپ نے صبر کرنا ہے. تو بس علماء نے کہا کہ یہاں پہ چونکہ مطلق ہے لہذا یہ تین معنی اس کے بیان ہوئے, مشکلات میں صبر, اطاعت میں صبر اور گناہوں پہ صبر. درود بھیجے محمد والے محمد پر. اچھا جی, اصبروا کا کیا معنی ہے؟ سوری, صابروا کا, اصبروا ہم نے بیان کر دیا صبر سے. صابروا کا کیا معنی ہے؟ صبر کی تلقین کرو, ایک دوسرے کو صبر کے بارے میں تاکید کرو. آپ کے اوپر کوئی مشکل آئے آپ نے صبر کیا, میں نے آپ کو دیکھا میرے اندر بھی صبر کا جذبہ پیدا ہوا کہ جب وہ اتنی مشکلات برداشت کر سکتا ہے مجھے بھی مشکلات برداشت کرنی چاہیے, میں نے صبر کیا. تیسرے بندے نے مجھے دیکھا کہا کہ احمد صاحب نے اتنا صبر کیا, اتنی مشکلات ان کے اوپر آئیں, مثلا اسیر ہو گئے, مثلا ان کا بیٹا شہید ہو گیا, مثلا یہ ہو گیا وہ ہو گیا, لیکن انہوں نے اپنے مذہب کو نہیں چھوڑا, ان کے جذبے میں اور زیادہ اضافہ ہو گیا. اب جب یہ بات دوسروں تک پہنچے گی ان کے اندر بھی صبر کا مادہ پیدا ہوگا, ٹھیک ہے. آپ جو شہداء کے واقعات سنتے ہیں پارہ چنار کے, آپ جب گلگت و بلتستان کے شہداء کے واقعات سنتے ہیں, آپ جب ایران کے شہداء کے واقعات سنتے ہیں, حزب اللہ لبنان کے واقعات سنتے ہیں, خوب یہ سننے سے کہ انہوں نے استقامت دکھائی, صبر کیا, تو نتیجتاً کیا ہوتا ہے؟ آپ کے اندر بھی صبر کا مادہ پیدا ہو جاتا ہے, ٹھیک ہے. یہ کیا ہے؟ گویا تلقین کرنا ہے. وہ منہ سے نہیں کہہ رہے, زبان سے نہیں کہہ رہے, لیکن ان کے عمل سے آپ کے اندر بھی استقامت پیدا ہو رہی ہے, صبر پیدا ہو رہا ہے, ठीक है, कि जब एक मुट्ठी भर हिजबुल्ला इसराइल जैसे नासूर को और इसराइल जैसी ताकत को शिकस्त दे सकती है जो चंद हजार मुजाहिदीन पर मुश्तमिल है, तो 5 करोड़ शिया अपने दुश्मनों को जेर नहीं कर सकते? कर सकते हैं, लेकिन शर्त क्या है? इसबिरु व साबिरु व राबितु व वत्तकु, ये 4 सिफात अगर पैदा हो जाएं तो आप हिजबुल्ला बन जाएंगे। सबर करना, सबर की तलखीन करना, राबिता रखना और अल्लाह का तक्वा इख्तियार करना, अगर ये 4 चीजें पैदा हो जाएं तो आप हिजबुल्ला बन जाएंगे। तो अब साबिरु का माना सब्र की तलकीन करना, एक दूसरे को देखकर अपने अंदर इस्तेकामत का जज्बा बेदार करना, ये हो गया साबिरु। बात वाज़े है। अब साबिरु में जो मुराद माना मुराद लिया गया वो है मुश्किलात के मुकाबले में सब्र करना। जब दुश्मन हमला कर दे, जब मसाइब टूटे, जब मुश्किलात आए, वहां पर एक दूसरे को सब्र की तलकीन करना, एक दूसरे के सब्र को देखकर अपने अंदर सब्र पैदा करना, यह है माना इसका। राबितु क्या है? राबितु भी तकरीबन साबिरु की तरह का माना है, लेकिन यहां पर राबितु के बारे में उलमा ने फरमाया, मुफस्सरीन ने फरमाया कि राबितु न सिर्फ मुश्किलात पर सब्र करना है बल्कि तमाम जितने भी मसाइल हैं उनके ऊपर, यानी मुश्किलात और गैर मुश्किलात दोनों के ऊपर सब्र करने का माना है राबितु। और बाज दफा इसको राबिता करने के मानों में भी लिया गया कि आपस में मरबूत होना, ठीक है। पहले वाले माने की मिसाल देता हूं, जैसे हिजबुल्ला लुबनान है, वो महाजों पर ड्यूटियां देते हैं, महाजे जंग पर ड्यूटियां देते हैं। अब बजाहिर कोई जंग नहीं हो रही लेकिन महाजों के ऊपर वो खड़े हुए हैं, ठीक है। ये महाजों के ऊपर खड़े होना इसराइल के मुकाबले में, ये क्या है? इसको कहते हैं मुराबिता, ठीक है। अभी जंग तो नहीं हो रही, मुश्किलात तो नहीं आ रही, फिर भी वो लोग क्या कर रहे हैं? राबितु की मंजिल पर है, मुराबिता कर रहे हैं, ठीक है। लिहाजा जो मुजाहिद महाज के ऊपर खड़े होकर, बॉर्डर लाइन पर खड़े होकर अपने मुल्क का दिफा करता है उसको कहते हैं मुराबित, ठीक है। जो मुराबिता कर रहा है, जो फ्रंट लाइन के ऊपर खड़े होकर अपने मुल्क की मुहाफजत कर रहा है उसको कहते हैं मुराबित। तो अब आप देखें कि जंग हो तब भी ये लोग फ्रंट लाइन पे होंगे, अमन हो तब भी वो लोग फ्रंट लाइन पे होंगे, लिहाजा वो लोग क्या कर रहे हैं? मुश्किलात के मुकाबले में भी मुराबिता करेंगे, और जब मुश्किलात नहीं हो रही सिर्फ खड़े होना है और अपने बॉर्डर लाइन को महफूज करना है तब भी वो मुराबित हैं। लिहाजा ये आम माना है उसके मुकाबले में, जबकि साबिरु जो है सिर्फ मुश्किलात के मुकाबले में कहा जाता है कि साबिरु सब्र करो, एक दूसरे को सब्र की तलकीन करो, जबकि राबितु जो है वो हालत जंग में भी है हालत अमन में भी है। बात वाजे है, जिनको वाजे नहीं है एक दफा सलवात पढ़ें, जिनको वाजे नहीं है, अब जिनको वाजे एक दफा सलवात पढ़ें। लेकिन सलवात एक ऐसा मसला है कि जब मैं कहता हूं कि जो लोग जाग रहे हैं वो सलवात पढ़ें, फिर जब मैं कहता हूं जो लोग सो रहे हैं सलवात पढ़ें, तो अल्हम्दुलिल्लाह सोने वाले भी सलवात पढ़ते हैं, ठीक है। जिनको समझ आया वो भी सलवात पढ़ते हैं, जिनको नहीं आया वो भी सलवात पढ़ते हैं। क्यों? इसलिए कि सलवात अल्हम्दुलिल्लाह हमारी माओ ने हमारी घुट्टी में डाल दी, ठीक है। लिहाजा हम हर हाल में सलवात पढ़ते हैं, अल्लाह का शुक्र है, ठीक है, और ये अच्छी बात है। दुरूद भेजे मोहम्मद वाले मोहम्मद। तो आखिरी बात क्या है? आखिरी बात है वत्तकुल्लाह, और अल्लाह का तकवा इख्तियार करो। तकवा से मुराद क्या है? परहेजगारी से मुराद क्या है?
जिस काम करने का हुक्म भी वो कर ले, जिसे मन ना करने वो ना करने।
अच्छा जी, और
एक ऐसी कैफियत जो इंसान को बुराई से रोकती है।
माशाल्लाह, और
अपने आप को गुनाहों से बचाना।
माशाल्लाह. और तस्किया नफ्स, ठीक. देखिए तकवा क्या चीज है, देखिए ये भी कुरानी लफ्ज है ना, इसका भी एक माना है. एक है परहेजगारी, ठीक है. एक माना कुरान ने बयान किया है. तकवा का माना है अपने आप को, आपने देखा है ढाल जैसे होती है इंसान की, एक हाथ में शमशीर होती है एक हाथ में ढाल होती है, ठीक है. खूब इंसान क्या करता है, ढाल से अपने आप को वार से बचाता है, दुश्मन के वार से बचाता है, ठीक है. उसको क्या कहते हैं, उस ढाल को अरबी जुबान में कहते हैं वकाया, ठीक है. क्या कहते हैं, यानी ये ढाल जो इसको दुश्मन के वार से बचा रही है उसको कहते हैं वकाया, ठीक है. हो वो जो वकाया है उससे इंसान बचता है. तकवा भी उसी से है, ठीक है. तकवा किससे है,
गुनाहों के मुकाबले में
ढाल. अहसन तुम, यानी हम अपने आप को इस तकवा के जरिए से शैतान के वार से अपने आप को बचाते हैं, ठीक है. तकवा एक ऐसी सिफत है कि जब इंसान के अंदर वो पैदा हो जाती है तो गोया इंसान के वजूद में एक ढाल पैदा हो जाती है कि जिससे इंसान गुनाहों से बच जाता है. बस एक सिफत का पैदा करना, वो कैसे पैदा होती है, आहिस्ता आहिस्ता इंसान जब गुनाहों से परहेज करने लगता है, छोटे छोटे गुनाहों से. मसलन नामहरम सामने आए, मैंने आंखें बंद कर ली, ठीक है. फिर दोबारा से नामहरम आई, मैंने अपने आप को बचा लिया. फिर नामहरम सामने आई, मैंने अपने आप को बचा लिया. ये जो आप बार बार अपनी आंखों को बचा रहे हैं गुनाहों से, नतीजतन आपके अंदर तकवा की ऐसी सिफत पैदा हो जाएगी, आहिस्ता आहिस्ता फिर नामहरम आपके ऊपर आसानी से असर नहीं कर सकेगी. अभी तो ये होता है कि फौरी तौर पे जब नामहरम सामने आए तो हम जो लोग आदि नहीं होते फौरन से देखने लगते हैं उसको, ठीक है. लेकिन अगर इंसान अपने आप को महफूज करने लगे, नतीजतन क्या होगा कि आपके अंदर तकवा पैदा हो जाएगा, आपके अंदर एक ढाल पैदा हो जाएगी कि अब आपके सामने नामहरम आएगी तो आप उसको अहमियत नहीं देंगे. ये होती है ढाल, ये होता है तकवा. इसी तरह से नमाज, नमाज अव्वल वक्त पढ़ने की अगर हम आदत डालें तो आहिस्ता 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 ये आदत इतनी हमारे अंदर रासिख हो जाएगी, तकवा की हैसियत इख्तियार कर जाएगी कि अब हम चाहें कि नमाज को लेट करें तो हमारा जमीर गवारा नहीं करेगा. हम हर काम छोड़कर सबसे पहले नमाज अव्वल वक्त पढ़ने की कोशिश करेंगे, और अगर लेट हो गए तो अपने जमीर को मलामत करेंगे क्यों आज लेट हुआ, ठीक है. अपने नफ्स को सजा देंगे, अपने नफ्स को बुरा भला कहेंगे कि आज मैं नमाज में क्यों लेट हो गया. ये होता है तकवा. वकाया से मुराद अपने आप को बचाना, किससे, दुश्मन के वार से. ढाल है ये जो आप अल्लाह आपके अंदर पैदा कर देता है. दुरूद भेजे मोहम्मद वाले मोहम्मद. तो बस ऐ साहिबान ईमान, सब्र करो, सब्र की तलकीन करो, मुराबिता करो और अल्लाह का तकवा इख्तियार करो. लअल्लकुम तुफ्लिहून, कि शायद तुम कामयाब हो जाओ. शायद से मुराद यहां भी यकीनन तुम कामयाब हो जाओगे अगर तुम्हारे अंदर ये चार चीजें पैदा हो जाएं. लेकिन चार चीजों को पैदा होना बड़ा मुश्किल काम है. अब ये जो कहा गया राबितू, तो यहां पर मुराद राबिता भी है. तंजीम जिसमें हम शरीक हैं वो क्या है, इस राबिते का एक मिसदाक है. आईएसओ एक राबिते का मिसदाक है. दीनी तंजीम राबिते का एक मिसदाक है. हम लोग एक लड़ी में पिरोए हुए हैं, एक हदफ के तहत एक रास्ते के ऊपर चल रहे हैं, ठीक है. किस वजह से चल रहे हैं, क्योंकि कुरान ने हुक्म दिया है कि आपस में राबिता करो. इस राबिते के जरिए से तुम क्या करोगे, तुम्हें अल्लाह ताला कामयाबी नसीब करेगा. अगर ये राबिता ना हो, अगर कौम परागंदा हो, आप अपने घर में बैठे हैं, वो अपने घर में बैठा है, वो अपने घर में बैठा है, आलिम का अवाम से राबता नहीं, अवाम का आलिम से राबता नहीं, कारकुनों का आपस में, अवाम का आपस में राबता नहीं, तो नतीजतन क्या हम दुश्मन का मुकाबला कर सकते हैं, दुश्मन जब हम पर हमला करेगा हम उसका मुकाबला कर सकते हैं नहीं कर सकते। कब कर सकते हैं? जब हमारे अंदर सब्र और साबिरू और राबितु और तकवा की सिफत हमारे अंदर पैदा हो जाएगी। मैं चंद आपके सामने अहादीस बयान करता हूँ कि जो इस आयत के जेल में दो तीन अहादीस बयान हुई ताकि आपको अच्छी तरह से माना समझ में आ जाए। दुरूद भेजे मोहम्मद वाले मोहम्मद पर। अच्छा जी सुने रिवायत मानी उल अखबार में इमाम सादिक अलैहिस्सलाम इरशाद फरमाते हैं कौन लोग सो रहे हैं? जरा एक दफा खड़े हो जाएं सबके सब। शाबाश शाबाश शाबाश। बचपने में टीचर सजा देती होंगी ना आप लोगों को। अब एक दफा ऐसी सलवात पढ़नी है आपने कि इंशाल्लाह इमाम अली अलैहिस्सलाम के हरम में नजफ तक पहुंचेगी सलवात। जज़ाकुमुल्लाह। अल्लाह आप सबको इंशाल्लाह नजफ की ज़ियारत नसीब फरमाए। तशरीफ फरमाए। तवज्जो फरमाएं। इमाम सादिक अलैहिस्सलाम क्या इरशाद फरमाते हैं? इमाम इरशाद फरमा रहे हैं कि या अय्युहल्लज़ीना आमनु इस्बिरू वसाबिरू वराबितू। फरमाया कि इस्बिरू यानी मसाइब पर सब्र करो, साबिरू यानी फितने और दुश्वारियों पर सब्र करो। साबिरू क्या है? फितने और दुश्वारियों पर सब्र करो। देखो जब फितने रूनुमा हो, जंगे सिफीन बरपा हो, जंगे करबला बरपा हो, जब हक बातिल का मारका हो, जब तुम्हें समझ नहीं आ रहा कि कौन हक पर है कौन बातिल पर है, ये क्या होते हैं? ये फितने होते हैं। यहां पर क्या करना है? आपने सब्र करना है, हौसला करना है, बसीरत से काम लेना है, आपस में राबता रखना है, उलमाए हक्का से राबता रखना है ताकि फितनों से बचो। मयारात को मद्देनजर रखो। जो लोग मयारात को मद्देनजर नहीं रखते वो लोग गुमराह हो जाते हैं। अली जैसी हस्ती मैदान सिफीन में मौजूद हो और कोई मुसलमान सोचे कि अली हक पर है या अमीर शाम हक पर है, हुसैन इबन अली जैसी हस्ती मैदान करबला में खड़ी हो और वहां पे मदद तलब करे, हल मिन नासिर की सदा बुलंद करे और मुसलमान सोचे कि मैं हुसैन की क्यों मदद करूं, न मालूम हुसैन हक पर है या बातिल पर है, यजीद हक पर है या हुसैन हक पर है, कौन हक पर है। अब ये इंसान के अंदर क्यों पैदा होता है? इसलिए कि बसीरत नहीं है, इसलिए कि राबता नहीं है, इसलिए कि मयारात का इसको पता नहीं है कि हक का मयार क्या है। इमाम को पहचानो, इमामत को पहचानो, इमामत के मजहब को पहचानो, इमामत के उसूलों को पहचानो। अगर तुमने ये जाबते पहचान लिए तो तुम्हें कोई परेशानी नहीं होगी। फिर जब फितने उठेंगे, शुभात का मैदान होगा, फिर वहां तुम क्लियर होगे, तुम्हें मालूम होगा तुम्हें क्या करना है। इमाम ज़माना अलैहिस्सलाम के मुतालिक ये मिलता है कि इमाम जब ज़ुहूर फरमाएंगे तो 12 परचम उठेंगे। हर परचमदार कहेगा कि मैं इमाम महदी हूं। ठीक है, इमाम के ज़ुहूर के साथ 12 परचम उठेंगे। इमाम सादिक अलैहिस्सलाम इरशाद फरमाते 12 परचम उठेंगे, हर परचमदार कहेगा कि मैं इमाम महदी हूं। यहां पर आप क्या करेंगे? हर शख्स आपको बाहर नजर आएगा, बड़ा खूबसूरत, बड़ा नूरानी। ठीक है, हमारे यहाँ तो नूरानी होने का मैयार ये है कि बड़ा गोरा चिट्टा है, सफेद दाढ़ी है उसकी, गोरा चिट्टा है, जनाब बड़ा नूरानी है, अंदर से चाहे जितने काला हो। सही है, अगर यही मैयार हो तो अंग्रेज सबसे ज्यादा नूरानी है। सही है, खूब। तो वो 12 परचम जब उठेंगे तो आप क्या करेंगे?
बसीरत से काम लेंगे, जो
इनकी इमाम उनकी तरफ जाएंगे। अगर आपके अंदर बसीरत ना हो, इमामत की निशानियों को ना पहचानते हो, आप पहले से इमाम से मरबूत ना हो, तो आप कभी भी उस फितने से, उस शुबहे से नजात नहीं पा सकते। جب امام نے یہ روایت یہ بات کی کہ میرے بیٹے امام مہدی جب ظہور فرمائیں گے تو 12 پرچم اٹھیں گے, تو وہاں پر امام کے ایک صحابی نے گریہ کرنا شروع کیا. تو امام نے پوچھا کہ کیوں روتے ہو؟ کہا کہ مولا یہ 12 پرچم جب اٹھیں گے تو میں کیسے معلوم کر پاؤں گا کہ کون سا پرچم پرچم حق ہے اور کون سا پرچم پرچم باطل ہے؟ تو امام نے کہا, جیسے روشنی وہاں سے آ رہی ہے, ایک پتلی سی روشنی سورج کے اندر آ رہی تھی, کہا کہ واللہ امرنا ابین من ہذا, کہ ہمارا جو امر ہوگا صاحب امر ہوگا امام مہدی ہوگا وہ اس روشنی سے بھی زیادہ واضح تر ہوگا. لیکن کن لوگوں کے لیے؟ دوسری روایت کے مطابق ان لوگوں کے لیے واضح ہوگا کہ جو پہلے سے امام مہدی سے مربوط رہیں. کیسے مربوط رہیں گے؟ امام مہدی سے کیسے مربوط رہ سکتے ہیں پہلے سے؟ غیبت امام میں اطاعت کر کے, امام زمانہ کی, امام زمانہ کے بارے میں معلومات جمع کر کے, ان کی معرفت حاصل کر کے, ان کے لیے دعائیں عہد پڑھ کے, ان کے لیے دعائیں کر کے, ان کے لیے صدقہ دے کر, ان کو یاد کر کے. جو انسان روزانہ امام زمانہ کو یاد کرے, ان کے لیے عمل انجام دے, ان کو ہدیہ پیش کرے, ٹھیک ہے, ان کو ہمیشہ یاد رکھے, تو ایک انسیت اس کے اور امام زمانہ کے درمیان پیدا ہو جاتی. جیسے ایک روم میٹ جس کے ساتھ آپ 24 گھنٹے رہتے ہیں, تو کیا ہو جاتی ہے؟ اس سے انسیت پیدا ہو جاتی ہے, اس کی معرفت پیدا ہو جاتی ہے, آپ اس کو پہچاننے لگتے ہیں کہ وہ کون ہے, اس کی عادات کیا ہیں, اس کی مزاج کیا ہے, اس کی ہر چیز کو آپ سمجھنے لگتے ہیں. اسی طرح سے اگر امام زمانہ علیہ السلام سے آپ غیبت امام میں رابطہ رکھیں گے, یعنی یہی معنوی رابطہ, آپ روزانہ دعائے عہد اگر پڑھیں گے, قرآن مجید پڑھیں تو اس کا ہدیہ امام زمانہ کو کریں, زیارت پر گئے تو زیارت کا ہدیہ امام زمانہ کو کریں, حج پر گئے مستحب بھی حج ہے تو امام زمانہ کو ہدیہ کریں گے, صدقہ دیں گے تو امام زمانہ کی سلامتی کے لیے صدقہ دیں گے, ٹھیک ہے. خوب, اسی طرح سے جو نیک عمل کریں آپ امام زمانہ کو ہدیہ کریں گے. یہ چیزیں, اور امام زمانہ کے بارے میں مطالعہ کریں گے, علماء کی محفل میں بیٹھیں گے جن سے امام زمانہ کے بارے میں پتہ چلے, یہ چیزیں کیا ہو جائیں گی؟ امام کی معرفت آپ کے دل میں پیدا ہو جائے گی, انسیت پیدا ہو جائے گی. بس جیسے ہی امام زمانہ ظہور فرمائیں گے اور 12,000 پرچم بھی سامنے آ جائیں گے, فوراً سے اپنے امام کو آپ پہچان جائیں گے. یہ ہے معیار اور یہ ہے انسیت کا نتیجہ. درود بھیجے محمد والے محمد پر. جی,
یہ سمجھ کے کچھ لوگ کہتے ہیں کہ جو دجال کا لشکر ہوگا اس کو سپورٹ کرنے والے اسفان کے ہوگی, تو امام مہدی کی سپورٹ کرنے والے خراسان کے ہوگی.
ہو سکتا ہے روایات بہت مختلف ہیں, اور ضروری نہیں ہے کہ بھائی ایران میں اصفہان سے برے لوگ نہیں نکل سکتے, وہاں سے بھی نکل سکتے ہیں برے لوگ, ٹھیک ہے, خراسان سے اچھے لوگ نکل سکتے ہیں, پاکستان سے بھی اچھے لوگ نکل سکتے ہیں. آپ ہی نہیں سمجھیں سارے پاکستانی خراب ہوتے ہیں, ٹھیک ہے.
کہتے ہیں کہ وہاں 40,000 یہودی اب بھی ہے,
یہودی ہیں بہرحال وہاں پہ, لیکن یہ نہیں معلوم مجھے 40,000 ہیں کتنے ہیں. ایران میں مجموعی طور پر یہودی موجود ہیں. ٹائم ختم ہو گیا, ٹھیک ہے, یہ روایت میں پڑھتا ہوں.